أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج ستمبر 1970 کی 30 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ النور سے ہو رہا ہے، 24 سورہ. جیسا کہ میں نے ہمیشہ یہ کہا ہے کہ قرآن کریم میں ایک ربط باہمی چلا آ رہا ہے، نہ صرف یہ کہ اس کی آیات میں باہمی ربط ہے بلکہ اس کی صورتوں میں بھی ایک ربط ہے. اور اس انداز سے دیکھیے تو یہ الحمد سے والناس تک ایک مربوط کتاب آپ کو نظر آئے گی، لیکن اس ربط کے لیے ذرا گہرائی میں جانے کی ضرورت ہے. سطح بھی نگاہوں کو تو دو آیتوں میں بھی ربط نظر نہیں آتا. مانوی حیثیت سے گہرائی میں جائیے تو جیسا میں نے عرض کیا ہے، یہ ساری کتاب مربوط نظر آئے گی آپ کو. سطحی نظروں سے دیکھیے تو آپ دے کہ پچھلی آیت سورہ المومنون میں بات چلی آ رہی تھی دو فریقوں کی، بلکہ دو نظریات کے زندگی کی. ایک نظریہ زندگی یہ تھا کہ انسان کی زندگی اسی طبی دنیا کی زندگی ہے، مادی دنیا کی زندگی ہے، جسم ہی اس کا ہے، اس کی نشو و نما، اس کی پرورش، یہی مقصود زندگی ہے. یہ کچھ میسر آ جائے تو زندگی کا مقصد حاصل ہو جاتا ہے. طبی قوانین کے تابع جسم زندہ رہتا ہے، جب انہی قوانین کے تابع یہ منتشر ہو جاتا ہے جسے موت کہتے ہیں، انسان کا خاتمہ ہو جاتا ہے. دوسرا نظریہ زندگی یہ ہے کہ نہیں، اس جسم کے علاوہ ایک اور بھی شے ہے کہ جو اس کی طبی موت کے ساتھ مرتی نہیں ہے. یہ سلسلہ ارتقاء کی آخری کڑی نہیں ہے بلکہ ایک اگلی کڑی کی کا پہلا لنک ہے. یہاں سے ایک نیا سلسلہ ارتقاء آگے چلتا ہے، اور وہ شے جسے کہا ہے کہ یہ موت سے بھی نہیں مرتی، اس کی نشو و نما، اس کی پرورش، اس کی ڈیولپمنٹ، کرسٹلائزیشن، استحکام، ارتکاز، ان اقدار کے مطابق زندگی بسر کرنے سے ہوتی ہے جو اللہ تعالیٰ نے عطا کی ہے. اب اس کے بعد ہم ورق پلٹتے ہیں تو پہلی صورت یا اس پہلی آیت یا اس آیت کی باقی صورتیں وہ جرائم سے متعلق ہیں، جرائم کی سزائیں ہیں. الزانیہ تو الزانی فضل دو کل واحد منہما مئۃ، زانی اور زانیہ کو 100 کوڑے مارو. آگے میں اس کی تشریح کروں گا. تو گزار نظر آتا ہے کہ یہ جرائم، ان کی سزائیں، اور پیچھے آپ دیکھ رہے ہیں کہ یہ چیز آ رہی تھی، ان میں ربط باہمی ہے کیا؟ یہ بات ہماری سمجھ میں اس لیے نہیں آتی کہ ہم قرآن کی روح سے جرائم کا صحیح مفہوم نہیں سمجھتے. اور جب تک یہ بات نہ سمجھی جائے، یاد رکھیے، نہ کسی معاشرے کی اصلاح ہو سکتی ہے، نہ جرائم بند ہو سکتے ہیں. وہ جو پہلا نظریہ زندگی ہے کہ زندگی صرف اس دنیا کی زندگی ہے، اس میں انسان ایک سوسائٹی میں رہتا ہے، مل جل کر رہتا ہے. مل جل کر رہنے سے آپس کے تعلقات میں کشیدگی ہوتی ہے، تصادم ہوتا ہے، اختلافات ہوتے ہیں، تنازعات ہوتے ہیں. اس زندگی کو پرامن پرسکون رکھنے کے لیے کچھ قوانین مرتب ہوتے ہیں، سوسائٹی خود یہ قوانین بناتی ہے اور پھر ان قوانین پر عمل کرایا جاتا ہے. جو ان قوانین کی خلاف ورزی کرتا ہے اسے جرم کہا جاتا ہے اور اسے روکنے کے لیے سزا دی جاتی ہے. آپ نے دیکھا کہ پچھلی سورت کے آخر میں جو دو نظریات زندگی بتائے گئے تھے، ان میں ایک نظریہ زندگی جو ہے اس کا تعلق بھی قانون اور جرائم اور سزا سے ہے. इसकी सूरत यह है, ये जो तमदनी जिंदगी में सोसाइटी खुद कवानीन बनाती है कि ये कवानीन साज गुरोह कह लीजिए, फर्द कह लीजिए, ये उसकी सवाबदीद पे होता है कि वो किस किस्म के कवानीन बना देते हैं। कभी ये कानून साजी का अख्तियार एक फर्द को हासिल होता था, उसे दौरे मलूकियत कहा जाता है, और अब दुनिया भर सारी दुनिया करीब करीब उसे मर्दूद करा दे चुकी है उस निजाम मम्लिकत को। उसकी जगह आज के दौर में जमहूरियत ने ले ली है, पर सिर्फ इतना ही है कि उस जमाने में जो कुछ एक फर्द करता था अब अपराध का एक ग्रोह करता है। उस वक्त भी इंसान ही दूसरे इंसानों के लिए कानून बनाता था, अब भी इंसान ही दूसरे इंसानों के लिए कानून बनाते हैं। और ये कवानीन नित नए दिन बदलते रहते हैं। ये जो जोर मारा जाता है ना जमहूरियत में कि इस पार्टी की बजाय इकतदार हमारे साथ में आए, वो कानून साजी का अख्तियार होता है जिसे इकतदार कहा जाता है, और ये बड़ी चीज है। यानी अपनी मर्जी के मुताबिक एक कानून बनाया, उस कानून को नाफिज किया सोसाइटी में, जिसने उसकी खिलाफ वर्जी की उसे जुर्म करार दिया, उसकी फिर सजा दी। यानी इनकी मर्जी के खिलाफ कुछ करने वाला जो है उसको फांसी पर खड़ा दिया जाए, इसे इकतदार कहते हैं। ये सारी तबोताज ये जिद्दोजहद इस मकसद के लिए होती है कि हम अपनी मर्जी के मुताबिक कानून बनाएं और फिर जो उस कानून के खिलाफ यानी हमारी मर्जी के खिलाफ करे, आप देखते हैं जिसे कहते हैं जो उस कानून के खिलाफ करे, उसके माने क्या हुए? जो हमारी मर्जी के खिलाफ करे उसको फांसी पर लटका दिया जाए। दूसरी पार्टी कोशिश करती है कि इनको इस इख्तियार से महरूम करके ये इख्तियार हम अपने हाथ में ले लें, फिर हम कानून बनाएं और ऐसा कानून बनाएं कि ये जो पहले थे इनको फांसी पे लटका दें। जो सारा निजाम ये है, यही बात है कि एक पार्टी के तब्दील हो जाने से सारा माशरा जो है वो उसके अंदर एक बुनियादी तब्दीली आ जाती है। इसलिए कि कानून बदल जाने हैं, आप कुछ मालूम नहीं कि कल जिन कानून के मतहत जिंदगी कुछ दुआर गुजरती थी, आज जो है दूसरा कानून बनता है उसके तहत जेलखाने में चला जाए। ये है जो तब्दीली होती है, हर पार्टी की सवाबदीद के मुताबिक कानून की तब्दीली। और फिर एक ही पार्टी वक्तन वक्तन अपने ही कानून में तब्दीलियां करती रहती है। उन कवानीन की तब्दीली के पीछे भी कोई ना कोई एक मकसद, एक मफाद परस्ती का जज्बा होता है। ये तब्दीली उसके मुताबिक होती है। इन कवानीन की खिलाफ वर्जी का नाम जुर्म करार पाता है और उसकी सजाएं उन्होंने खुद कानून में ही रखी हुई होती हैं, उसके मुताबिक सजा दी जाती है। इस नजरिए जिंदगी में आप देखिए, एक तो मैंने अर्ज किया है कि नित नए दिन कवानीन बदलते रहते हैं, पार्टी के बदलने से तो सब कुछ अपसेट हो जाता है। एक ही पार्टी अपने मुख्तलिफ अपने ही दौर में मुख्तलिफ अवकात में अपने ही कवानीन में तब्दीलियां करती जाती है, नए कवानीन वजह करती जाती है। तो इसके मुताबिक किसी शख्स को, इस माशरे में रहने वाले किसी शख्स को इसका यकीन नहीं होता कि कल किस किस्म के कानून बन जाए। और कल मेरी क्या कहती है, तो सेंस ऑफ सिक्योरिटी जिसे आप कहते हैं, अमन की जिंदगी जिसे कुरान ने ला खौफुन अलैहिम वला हुम याहज़नून कहा था, ये जिंदगी नहीं मुयस्सर आ सकती आपको। पहली चीज तो कानून की ये हैसियत, फिर इस कानून के बाद इन कवानीन की पाबंदी की कैफियत ये कि अगर इसकी खिलाफ वर्जी इस अंदाज से कर ली जाए कि जो सोसाइटी का निजाम एहतसाब है, गिरफ्त का निजाम, वो उसकी गिरफ्त में ना आए, उसकी नजर में ना आए, तो उसके बाद करे कुछ भी नहीं होता। गिरफ्त में आने के बाद अगर कोई ऐसी तदाबीर अख्तियार कर ली जाए कि फिर मुजरिम छूट जाए, फिर उस कानून सीखने का कोई असर नहीं होता। और इंतहाई मसाइल अगर ले ली जाए कि इरादा आपका हो, आपके आपके पास आके आपके दोस्त बैठे हैं, नहायत अच्छा कीमती पेन या घड़ी रखी है मेज पे, और उनकी नीयत ये है कि ये घड़ा इधर उधर हो और मैं इसको उड़ा लूं। वो इस घाट में बैठे रहते हैं, आपकी खुशकिस्मती उनकी बदनसीबी कि आप उठ के नहीं जाते और वो मालूम रह जाते हैं, इसे चुरा नहीं सकते। ये कोई जुर्म नहीं है, ये किसी मोहतसब की नजरों में नहीं आ सकता, कोई अदालत अपनी गिरफ्त में इसे नहीं दे सकती, ये जुर्म नहीं है। या मसलन आप जंगल में जाके अपने पड़ोसियों को हजार हजार गालियां दीजिए जहां कोई सुनने वाला ना हो, ये कोई जुर्म नहीं होगा। जुर्म तो सोसाइटी के अंदर होगा। तो इसमें आपने देखा कि ये जो फर्द जिसने ये जुर्म किया है या कानून शिकनी की है उस पर इसका कोई असर नहीं पड़ता, ये मशीन के मुर्दे की तरह होता है। कहीं जरा खराबी हो गई है, डिटेक्ट कर ली गई है, उसको जरा सा पेच कस लिया है, खराबी ठीक हो गई है। तो ये जो नजरिया हयात है जिसे कुरान ने पहले कहा था, किसी दुनिया का सभी जिंदगी का नजरिया हयात, आज की सलाह में इसे सेकुलर नजरिया हयात कहते हैं। इसमें कवानीन की ये कैफियत होती है, कानून की पाबंदी की ये कैफियत होती है, कानून शिकनी की ये कैफियत होती है, और उसके बाद जुर्म और जुर्म की सजा की नौइयत ये होती है। ये इस फर्द के ऊपर इसका कुछ असर नहीं पड़ता, वो अलग बात है कि अगर ऐसी सजा है जिससे इसको मसलन कोई अकूबत पहुंची है, तकलीफ पहुंची है, तो वो सिर्फ तभी तकलीफ होती है, इससे ज्यादा नहीं कुछ होता। और अगर वो छूट जाता है, बड़ी हो जाता है, गिरफ्त में नहीं आता, तो इतना भी उसके ऊपर असर नहीं होता। दूसरा नजरिया जिंदगी जो है वो है कुरान का नजरिया। वो ये कहता है कि कानून के माने हैं खुदा की मुकर्रर की हुई वैल्यूज या अकदार के मुताबिक जिंदगी बसर करना, सोसाइटी के बनाए हुए कवानीन की सूरत नहीं है, खुदा की दी हुई अकदार या वैल्यूज के मुताबिक जिंदगी बसर करना। ये वैल्यूज गैर मुतबद्दल हैं, तब्दील नहीं की जा सकती। सोसाइटी के निजाम का फरीजा सिर्फ ये है कि वो अपने अपने हालात के मुताबिक ये देखे कि इन वैल्यूज को नाफिज कैसे किया जा सकता है, इन पर अमल कैसे कराया जा सकता है। ये जिसे आप दीन के निजाम में, पुराने निजाम में निजाम ममलकत या हुकूमत कहते हैं, वो उसका फरीजा सिर्फ इतना होता है, वो कानून बनाती नहीं है। कानून तो इन वैल्यूज के मुताबिक जिंदगी बसर करने का नाम है, वो इस जिंदगी बसर करने या इन कवानीन को नाफिज करने की अमली तदाबीर सोचती है, सिर्फ इन लोग कोई तब्दीली नहीं कर सकती। और पार्टी आए, पार्टी उसमें तो खैर पार्टी में सवाली नहीं होता, हुकूमत आए हुकूमत जाए, कितनी तब्दीलियां होती चली जाए, इनके अंदर कोई तब्दीली कर ही नहीं सकती। इस माशरे में रहने वाला जब ये मालूम हो कि यहाँ जो भी निजाम बनना है उन्हीं लोगों का है जिनका इस पे ईमान है कि इनमें तब्दीली नहीं हो सकती, किस कदर सेंस ऑफ सिक्योरिटी उसमें होती है कि साहब इसमें कोई तब्दीली कर ही नहीं सकता, ये नहीं है दूसरे आ जाए, रूल बदलते चले जाए। मैं अगर इस कदर के मुताबिक जिंदगी बसर करता हूँ, ये कभी भी जुर्म नहीं करार पाएगा, इसलिए इत्मीनान है मुझे। तो पहली चीज तो उसमें सोसाइटी के एतबार से ये बात होती है, और अगली चीज है अहम, और वो ये है कि इन अकदार के खिलाफ जिंदगी बसर करने से इंसान की अपनी जात पर एक असर पड़ता है। ये है नाबहिल इम्तियाज नुक्ता, ये है बेसिक डिफरेंस की चीज। वहाँ कोई शय ऐसी नहीं है जिस्म के अलावा जिसको कोई असर पड़ता हो, वहाँ जिस्म के ऊपर ही असर पड़ता है। यहाँ वो शय, और मैं ये पिछले दर्शों में बता चुका हूँ कि वो शय क्या है, جسے قرآن نفس کہہ کے پکارتا ہے، بال خود ہی کہتا ہے، انسانی ذات کہا جاتا ہے، کچھ نام رکھ لیجیے، وہ شہر کہ جس کی ڈیولپمنٹ اور نشو و نما سے موت کے بعد آگے چلنا اور اگلی زندگی کی اگلی ارتقائی منزل طے کرنے کے قابل ہو جا رہا ہے، یہ وہ شہر ہے. پھر سمجھ لیجیے کہ بڑی اہم کڑیاں ہیں، یہ بات جو ہے کہیں دوسری جگہ نظر نہیں آئے گی قرآن کے علاوہ. تو جرم نام ہے ان اقدار کی خلاف ورزی کا، ان اقدار کی خلاف ورزی کا، ان اقدار کے مطابق زندگی بسر کرنے سے انسان کی ذات کی نشو نما ہوتی ہے، اس کی خلاف ورزی کرنے سے اس کی ذات جو ہے اس میں کمزوری واقع ہوتی ہے، ضعف آتا ہے، انتشار واقع ہو جاتا ہے، ڈس انٹیگریشن ہو جاتی ہے اس کی، اس پہ اثر پڑتا ہے. اب اس سے اگلی بات سمجھ میں آ گئی کہ کوئی دیکھنے والا ہو یا نہ ہو، پکڑنے والا ہو یا نہ ہو، عدالت موجود ہو یا نہ ہو، سزا ملے یا نہ ملے، اس کا اثر تو اسی وقت ہو گیا. یہ نہیں کہ جس وقت وہ عمل سرزد ہوا ہے، جب اس نے وہاں دوست کے سامنے بیٹھے یہ خیال دل میں کیا کہ یہ اگر اٹھ کے چلا جائے تو یہ میں گھڑی چرا لوں، تو جرم سرزد ہو گیا اس ذات کے نقطۂ خیال. وہ جو ہے نا کہ خدا دل میں گزرنے والے خیالات اور نگاہوں کی خیانت تک سے بھی واقف ہے. جو خدا کی واقفیت کا عملی مفہوم کیا ہے، مجھ پہ جو اثر پڑتا ہے اس کا، واقف ہے جو ہے ہوا کرے، اور اس پہ جو ہمارا ایمان ہے وہ یہ نہ یہ نہ بھی کہتا. جب بھی ہم جانتے تھے کہ وہ غیب و شہود دونوں کا عالم کو جو جاننے والا ہے، شہود وہ شاید جو محسوس طور پہ سامنے آ جائے، غیب وہ شاید جو ہمارے محسوسات کی دل میں نہ آئے، تو ہمارا تو ایمان ہے. یہ کیا بات ہے کہ وہ دل میں گزرنے والے خیالات اور نگاہ کی خیالتوں سے بھی واقف ہے. واقف کے معنی یہ ہیں کہ دل میں گزرنے والے خیالات اور نگاہ کی خیالتیں اگر ان اقدار کے خلاف ہیں تو اس کا بھی اثر پڑتا ہے انسان کی ذات پر. اس نے قانون شکنی کر دی، جرم ثابت ہو گیا، جرم کی سزا مل گئی، اس لیے کہ اتنے سے ہی اس کی ذات میں ایک اضمحلال واقع ہو گیا. یہ وجہ ہے کہ قرآن میں گناہ کے لیے یا جرم کے لیے ایک لفظ اسم آیا ہے، اہم. اسم کے معنی ہے ہر وہ شاید جو اضمحلال یا مانگی یا کمزوری پیدا کر دے. یہ کمزوری کس میں پیدا ہوتی ہے؟ چوری کرنے والا تو مال چراتا ہے، گھی لے جاتا ہے، بڑا مزے میں پہلوان بنتا ہے، کمزوری جس میں تو نہیں ہوتی، یہ اس کی ذات میں کمزوری ہوتی ہے، اس لیے اس کو اسم کہا گیا. تو جرم سرزد ہو گیا، سزا مل گئی، جنگل میں جا کے کچھ کہے، گھر کے کمرے میں تنہا بیٹھا ہوا کچھ کرے، دل میں اس کا خیال کرے، اگر وہ اقدار میں سے کسی قدر کے خلاف ہے، جرم سرزد ہو گیا اور اس کی سزا مل گئی. یہ اس کا ایک حصہ ہے. وہ دوسرا حصہ ہے کہ یہ اس سوسائٹی کا فرد بھی تو ہے، سوسائٹی میں بھی تو اس میں رہنا ہے. تو یہ ایک جرم ایسا وہی سوسائٹی کے نقطۂ نگاہ سے، سوسائٹی کے نقطۂ نگاہ سے جو محض خیال کرنا جرم نہیں ہوا، کس نے چوری کی ہے، سوسائٹی کے نقطۂ نگاہ سے پھر اس کے لیے قانون ہوگا، وہ گرفت ہوگی، احتساب ہوگا، عدالت ہوگی، جرم ثابت کرے گی، پھر سزا دے گی، پھر اس سزا کی اس کو تکلیف پہنچے گی. جو ساری چیزیں تو سوسائٹی کے مطابق ہوں گی، سوسائٹی کو قانون بنانے کی تو اجازت نہیں ہوگی، قانون کو انفورس کرنے کے لیے سوسائٹی اپنا نظام عدل اور احتساب قائم کرے گی. یہ سوسائٹی کا حصہ ہے. لیکن جہاں تک اس نظریہ زندگی کا تعلق ہے، سوسائٹی ہو یا نہ ہو، اس کا یہ نظام ہو یا نہ ہو، فرد سوسائٹی کے اندر ہو یا پیدا کہیں ہو، جرم عملاً صادر ہو یا سرزد ہو یا نہ ہو، نیتی ہو، ارادے سے ہو، وہ جو نقطۂ نگاہ انسانی ذات کا ہے، آپ دیکھیں گے کہ اس کا ایک نظام ہی الگ ہو گیا. अब ये दो चीजें जब इकट्ठी होती हैं तो फर्द मुसलमान होता है और माशरा इस्लामी होता है। ये जो हमारे यहाँ ये चीज होती है ना तो चोर से हाथ काट दीजिए, राजधानी को संसार काट दीजिए और जुड़ान बंद हो जाएंगे, सब गलत है। वो सोसाइटी का निजाम अगर आप बेहतरीन बनाते चले जाते हैं तो ये सोसाइटी का निजाम है। जरायम सजाओं से बंद नहीं होते, जरायम अंदरूनी तब्दीली से बंद होते। 100 साल भी नहीं गुजरा इंग्लैंड में 26 जरायम ऐसे थे जिनकी सजा कत्ल थी। ये कैंसर चुरा रहे ने तो भी सजा कत्ल थी, मौत की सजा, माफ रखिएगा कत्ल मैंने कहा, मौत की सजा थी और कोई और बंद नहीं हुआ। आपके यहाँ तो भी कत्ल की सजा मौत है, रोज फांसी चढ़ते हैं लोग, कितने जरायम तो बंद हो गए हैं कत्ल के, रोज उदासा होते चला जाता है उनके अंदर। ठीक है, सोसाइटी में भी ये निजाम रहना चाहिए, लेकिन सोसाइटी का निजाम ना तो ये मकसद पूरा कर सकता है ना वो फूल प्रूफ हो सकता है ना उससे जरायम बंद हो सकते। ये जो नजरिया जिंदगी है कि मेरे हर अमल का पहला असर खुद मेरी जात के खिलाफ पड़ना है, खास किसी दूसरे पर उसका असर पड़े या ना पड़े, कोई किसी की गिरफ्त में मैं आऊं या ना आऊं, सजा मिले या ना मिले, मुझे सजा मिल गई, मैं मुजरिम हो गया, इसका पहला असर मेरी अपनी जात से पड़ता है और मेरा जिंदगी का मकसद अपनी जात का तहफ्फुज़ और उसकी नश्व नुमा है। इसलिए ये ईमान जो है आपका, इससे जरायम बंद होते, ये तगय्युर अगर होता है, अगर जुर्मन सालों दो गया है इसके बावजूद बाज औकात लगभग हो जाती है, सोसाइटी के कानून की रूप से भी आपको सजा मिल जाती है, उस सजा से आपकी जो जात के ऊपर असर हुआ था वो नहीं मिट जाता, उसके मिटने का और तरीका है कुरान ने बताया है। तो वो मिटने का तरीका उसने ये कहा है कि पहले इस चीज पर तुम्हें नदामत होनी चाहिए, फिर इसका एहसास होना चाहिए कि इससे मेरी जात के ऊपर कितना मुझे नुकसान पहुंचा है, और उसके बाद उसने कहा है कि जितनी ये चीज तुमने गलत की है उससे कहीं ज्यादा अच्छे काम करो तो तब ये मिट सकता है इसका जो धब्बा है, वरना इसकी तलाशी नहीं हो सकती। इन लगातार जो सही आप ये जिन्हें आप गुनाह कहते हैं, जरायम कहते हैं, बुराइयां कहते हैं, उनके असरात मिटाने का तरीका ये है कि तुम इससे कहीं ज्यादा हसनात की चीजें पैदा करो, अच्छाइयां ज्यादा पैदा करो, फिर मिट सकता है, क्योंकि उसने तो पलड़ा बताया है ना, तराजू बताया है ना, तो तराजू में अगर ये बुराइयों के पगड़े में कोई ज्यादा चीज झुक गई है तो इसके लिए तो जरूरी है कि जो अच्छाइयों का पगड़ा है उसमें कुछ डालो ना, वो महज सजाव जुर्म की मिल रही है, वो सोसाइटी के तमदनी कानून के मतहत मिल रही है, उसमें ये निजाम और वो निजाम जिन्होंने अपने यहाँ ये नजरिया जिंदगी नहीं दी है, हो सकता है कि वो निजाम एहतसाब इनसे ज्यादा बेहतर हो, उसमें दोनों बराबर होते। असल चीज बुनियादी ये है, ये जो ईमान है ना जिससे एक इंसान मुस्लिम या मोमिन बनता है, वो ये ईमान है कि जहाँ मैंने किसी खुदाबंदी कदर की खिलाफ वर्जी की वो जुर्म सरगर्द हो गया और उसकी सजा मुझे मिली और उसकी उसके अदालों की सिर्फ ये शक्ल, इस एहसास से बचता है इंसान जराइम से। जब ये बात हो कि इसका असर किसी दूसरे पे हो जाना, मेरी जात पे तो इसका असर हो गया। कुरान करीम में कितनी आयात है इस सिलसिले में, असल में वो जोर ही इसी चीज के ऊपर देता है, इन अखबार पर ईमान, इससे इंसान मुसलमान होता है अजीजा ने मान। हम अपने मुतल्लक तो बात ही नहीं कर सकते, हम तो मुसलमान हुए नहीं है ना, मुसलमानों के घर में पैदा हो गए मुसलमान कहलाते हैं, वहां ईसाई के घर पैदा हो जाएंगे ईसाई होंगे, یہ جسے کہتے ہیں مسلمان ہونا وہ کیا ہے؟ ان اقدار کی صداقت پر یقین، اس بات پہ یقین کہ اگر اس قدر کی خلاف ورزی کی گئی تو وہ جرم سرزد ہو گیا، اس کی سزا مجھے مل گئی، کوئی دنیا میں مجھے نہیں بچا سکتا اس سزا سے، کوئی شفاعت نہیں بچا سکتی، کوئی جرمانہ نہیں بچا سکتا، کوئی سفارش نہیں پہنچا سکتی، قرآن کہتا ہے کسی کی دوستی نہیں پہنچا سکتی، تھا وہ تو سوال ہی نہیں. کبھی مثال کے طور پہ آگ میں انگلی ڈالیے، وہ جو اس کے بعد آپ کو سزا مل رہی ہے، کسی کی سفارش، کوئی رشوت، کوئی لحاظ کسی کا، کسی قسم کا اس درد میں تخفیف کر سکتا ہے؟ وہ تو اس کے مرہم لگائیں گے تو آپ تخفیف اس کی ہوگی. یہ اپنی ذات پر اس کا اثر کرتا ہے، قدر کی خلاف ورزی کا. آپ نے دیکھا کہ یہ جسے اس نظریہ زندگی کے تابع نظام اعتقاد اور عدل کہا جاتا ہے وہ سیکولر کے ماتحت، اور جسے اب آپ اسلامی کہیے، میں اس لیے قرآنی کہا کرتا ہوں، تو اس سے متعین بات ہو جاتی ہے. قرآنی نظام کی بنیاد یہ ہے کہ ہر فرد کا اس سے ایمان ہوتا ہے کہ اقدار خداوندی کے مطابق زندگی بسر کرنے سے میں مسلم اور مومن ہوں، اس کے خلاف ورزی سے میری ذات کے اوپر ایک ایسا اثر پڑے گا جسے دنیا میں کوئی بھی زائل نہیں کر سکے. یہ ہے جسے خدا کا قانون مقاصد عدل کہتے ہیں، عمل کہتے ہیں. میری ذات کا دو چار ریفرنسز آپ دیکھ لیجئے، جیسے بہت آیات ہیں قرآن میں، سارا قرآن جو ہے وہ تو ہے ہی اصل میں اسی قانون مقاصد عمل کی ہی تشریح و توضیح ہے، مختلف انداز میں اس نے کی. سورہ نساء میں ہے، غور کیجئے کتنی جانے آج، وَمَنْ يَكْسَبْ اِثْمًا، وہی لفظ اسم جو میں نے کہا، تکان، وامانگی، اضمحلال، کمزوری، وَمَنْ يَكْسَبْ اِثْمًا فَإِنَّمَا يَكْسِبُهُ عَلَى نَفْسِهِ، جس نے بھی کوئی، یہ اب اس کا ترجمہ جرم کر دیجیے، جس نے بھی کوئی جرم کیا ہے تو بظاہر تو یہ نظر آتا ہے نا کہ کسی دوسرے کے خلاف جرم کیا ہے، اس نے اس کو گالی دی ہے، اس کو مارا ہے، اس کو قتل کیا ہے، اس کی چیز چرائی ہے، اس کی عصمت دری کی ہے دوسرے کی، تو کہتا ہے نہیں، وہ بات تو سوسائٹی کی ہے، یکسبہ علی نفسہ، ہی اس نے اپنے خلاف جرم کیا ہے. یہ تو اصطلاح بھی کہیں نہیں آپ کو ملے گی عزیزان من، تصور کو ایک طرف رہا، اپنے خلاف اس نے جرم کیا ہے. آپ دیکھ رہے ہیں کہ بات کہاں چلی جاتی، 4/111، وَمَنْ يَكْسِبْ اِثْمًا فَإِنَّمَا يَكْسِبُهُ عَلَى نَفْسِهِ. اللہ، میں کہہ رہا ہوں اتنی سی آیت کے اوپر اگر ایمان ہے کسی کا، پھر جرم سرزد ہو سکتا ہے؟ پاگل ہی کوئی جرم ہو جو پھر جرم کر سکتے ہیں؟ پاگل کے متعلق کہتے ہیں نا اپنا نفع نقصان کا خیال نہیں، یہ تو اپنا نفع نقصان ہے اس میں، تو وہ کہتا ہے یہ دوسرے کے خلاف نہیں ہے، بھول ہے تیری، وہ تو سوسائٹی کی بات ہے کہ دوسرے کے خلاف جو کچھ ہوا ہے، اگر کوئی دوسرا انسان نہ کہیں ہو تو جرم بھی سرزد نہیں ہوتا، سوسائٹی کا جرم بھی سرزد نہیں ہوتا، یہ تو جب دوسرا انسان ہوتا ہے تو پھر جرم سرزد ہوتا ہے، یہ سوسائٹی کا جرم ہے، جسے تو سمجھتا ہے میں نے اس کے خلاف جرم کیا، یا عدالت کہتی ہے تو نے اس کے خلاف یہ کچھ کیا، یہ سوسائٹی کی بات. اس کا ایمان تو یہ ہے کہ یک سے وہ ہوں الا نفس، میں نے اپنے خلاف ایک جرم کیا. یہی جب تعارف کرایا گیا ہے پہلا قصہ آدم کا، وہ ایک تمثیلی انداز ہے بات کرنے، اس نے یہی چیز کہی گئی کہ جب یہ لفظش ہوئی آدم سے یا آدمی سے، اس سے پوچھا گیا، اس نے کہا یہ تھا کہ ربنا ظلمنا انفسنا، اے میرے نشو نما دینے والے، میں نے اپنے خلاف یہ جرم کیا ہے، اگر تو نہیں بتائے گا کہ اس کا ازالہ کیسے ہوگا تو میں تو گیا آیا، میں گیا کسی دوسرے کے خلاف وہ جرم نہیں تھا، ظلمنا انفسنا. تو آپ کو یاد ہوگا مجھے وہ نقشے کا فکر تو بھول ہی میں نہیں سکتا، یہ لوگ بھی جب فکر کی بلندیوں میں پہنچتے ہیں تو ان تلاشوں پہ آ جاتے ہیں. ये उसका फिक्रा है ना कि भाई तूने जो जुर्म मेरे खिलाफ किया है उसे तो मैं बख्श दूंगा, लेकिन जो जुर्म तुमने इससे अपने खिलाफ का किया है उसे कौन बख्शेगा, कोई दूसरा नहीं उसे बख्शता। बख्शने का तसव्वुर ही गलत है। जब जुर्म का तसव्वुर ये है कि जो मैंने ये खिलाफ वर्जी इस कदर वैल्यू की थी है, मेरी जात के ऊपर इसका असर आ पड़ा, इसे बख्श कौन देगा, कौन इसकी सिफारिश करके इस नुकसान से बचा लेगा। वही जो मैंने कहा ये उंगली में जो दर्द हो रहा है आग में डालने से, मैंने ये जो गलती की ये जुर्म किया है कौन बख्श देगा इसे मुझे, कौन छुड़ा देगा इससे मुझे, किसकी सिफारिश कबूल हो जाएगी, कैसे रिश्वत से मैं बच जाऊंगा। तो ये जो है ना यक सुबह अला नफ्स ही अजीजा ने मानी थी, किसका नाम है इस्लाम, किसका नाम है मुसलमान होना। और एक आयत ले लीजिए 6/165 6/165 वला तक्सिम कुल्लु नफ्सिन इल्ला अलैहा, यहाँ कुल्लु नफ्सिन है। ये आप देखिए नफ्स का चला आ रहा है वही बात की बात, जो जो कर्म भी जो शख्स भी कर्मा तो अब हम यूं करते हैं ना, जुर्म करता है यानी इन अखबार की में से किसी कदर की खिलाफ वर्जी करता है, किसी के खिलाफ नहीं वो बात जाती, वो सोसाइटी की बात है जैसा जैसा मैंने अर्ज किया, इल्ला अलैहा अपने खिलाफ कर रहा है। और जब अपने खिलाफ किया है तो कहा कि ये असूल सुन छोड़िए, सुन छोड़िए मकाफाते अमल का, इल्लाजरा तुम नजर आखना, कोई बोझ उठाने वाला दूसरे का बोझ उठा ही नहीं सकता, तो तेन आप ही चुकना बैग 6/165 एक और 17/7 इन आसन तुम न्याम खुशे तुम व इन असा तुम अलह राज को तस्वीर बख्शने वाले हुसन काराना अंदाज से काम करोगे तुम्हारी अपनी जात संवरेगी, उसके खिलाफ ये कुछ करोगे उसकी तबाही वाकया हो जाए। कुराने मजीद में आप देखिए जिसे आप ये जुर्म सजा कहते हैं उसकी पहली इब्तदा इससे होती, सोसाइटी के जुर्म में आप दूसरे का नुकसान करते हैं, कुरान कहता ठीक है मानवीय चीज है, लेकिन वो कहता ये है कि अल्लाह जीना खसरू अनफुसा हूं 6/20 6/20 उसके नुकसान की तलाशी तो शायद आप रुपए दे के कर दे, पैसे दे के कर दे, माफी मांग लें, ये जो नुकसान तुम्हारा अपना हो गया है इसकी तलाशी कौन करेगा, ये तबाही वही जो है कौन इल्ला अनफुसहुम, ये दूसरों की तबाही नहीं तुम कर रहे, तुम तो अपने आप की तबाही कर रहे हो। समाज अशहरून मुश्किल ये है कि ये जो कभी जिंदगी का जो शुरूर है उसकी निगाह से सोचते हैं तो ये बात समझ में नहीं आती, पता यही चलता है कि दूसरे को तबाह कर रहे हैं, अपने आप को तबाह कर रहा हूं 6/36 बल्कि वह अनफुसहुम कानू यज़लमून, ये जो जुर्म करते हो उसके मतलब तो नजर आता है ना कि ये जालिम है दूसरों के ऊपर जुल्म कर रहा है, ये तो बेयन सी बात है। वो कहता ठीक है दूसरों पे जो हो रहा है वो तो जुल्म उनसे हो ही रहा है, हम फुसम कानू यज़लमून अपने खिलाफ जुल्म कर रहा है, ये अपने आप पे जुल्म कर रहा है, इस बुनियाद को सामने रखिए। और फिर आप कुरान का जो निजाम है अदल का एहतसाब का जरायम का कानून शिकनी का उसमें निगाह डालिए, आप देखिए कि उसमें ये जो मासूस सजा है उसकी तो हैसियत ही सालवी रह जाती है, बल्कि ये जिसे आप कानून शिकनी या जरायम कहते हैं अगर माशरे में ये कैफियत है इस ईमान वाले लोग बसते हैं माशरे में जुर्म ही नहीं हो सकते। वो जो हजरत अबू बकर सद्दीक रजी अल्लाह तआला अन्हु के जमाने में आपने एक मजिस्ट्रेसी की पोस्ट क्रिएट कर दी थी जिसे कहते हैं, और हजरत उमर रजी अल्लाह तआला अन्हु को उसको मुकर्रर कर दिया था मजिस्ट्रेट की हैसियत से जरायम के फैसले करने से, तो साल भर के बाद उन्होंने कहा था कि इस पोस्ट को बालिश कर दीजिए, यहाँ तो कोई मुकदमा ही नहीं आया, आ ही नहीं सकता, भूल चूक हो सकती है, सहवन लगभग हो सकती है, اور ساون لذت کے متعلق تو قرآن کریم نے یہ کہا کہ وہ اس قسم کی لذت کرنے والا اگر ندامت کے قطرات عشق اپنی پیشانی پہ لے کے آ جاتا ہے اور کہتا ہے کہ ربنا ظلمنا انفسنا اے میرے لشکر نما دینے والے مجھ سے بھول ہو گئی, صاحب ہو گیا, لغزش ہو گئی, میں نے اپنے آپ کو تباہ کر دیا, مجھے بتا کہ میں کس طرح اس نقصان کی تباہی کرتا ہوں. تو قرآن نے یہ کہا ہے, جسے آپ جہاں تمدنی زندگی کی عدالت بھی کہتے ہیں, اس میں قرآن نے کہا ہے کہ اگر اس کا سی ایس سے مجرم کہیں آئے ٹھیک ہے, اس کو موقع دو کہ اپنی اسلام کرے. تابا و اسلحہ قرآن نے ہر جگہ یہ کہا ہے, تابا و اسلحہ, وہ بشری کمزوریوں کی کالا کنس دیتا ہے, ہو سکتا ہے کہ لغزش ہو جائے, بھول چوک ہو جائے, لیکن اس کے بعد اگر یہ احساس فوراً آ گیا ہے, احساس اتنا شدید آیا ہے کہ اس کی نگاہیں نہیں اوپر اٹھ رہی, جھکی ہوئی نگاہوں سے قطرات ندامت سے آلود پیشانی کے ساتھ وہاں آتا ہے اور کہتا ہے کہ مجھ سے غلطی ہو, بھول ہو, ٹھیک ہے, اتنی سی بات تو یہ ہو گئی کہ ٹھیک ہے, یہ جو پیچھے سرزد ہو گیا ہے اس کو تو جانے دیتے ہیں. وہ اسلحہ اس کے بعد کہا ہے کہ پھر اسے یہ کہو کہ یہ نگاہ رکھو, اگر یہ بار بار بھول چوک ہوتی چلی گئی تم سے اس قسم کی, تو یہ چیز کمزوری پیدا کر دے گی تمہارے اپنے اندر, عزم نہیں رہے گا. قرآن نے کہا ہے کہ یہ ہوا اس لیے تھا کہ آدم میں عزم نہیں ہم نے دیکھا. عزم کس چیز کا نام ہے؟ پھر بات دوسری طرف نکل جائے گی, لیکن کیا کروں, دوسری طرف تو نکالے بغیر کام ہی نہیں چل سکتا نا. عزم کس کو کہتے ہیں؟ کیوں بھول چوک ہوتی ہے, کیوں کمزوری ہوتی ہے عزم کی؟ یہ جتنا آپ ارادہ یا عزم یہ چیزیں کہتے ہیں, یہ تو آپ کے اس سیلف, اس خود ہی اس لفظ کا فیصلہ ہوتا ہے. میں وعدہ کرتا ہوں آپ سے کہ یہ بات آپ کی میں کر دوں گا. یہ میں کون ہے جس نے یہ وعدہ کیا؟ یہ میں آپ کے جسم کا تو نام نہیں ہے, آپ کی زبان نے وعدہ نہیں کیا, آپ کے ہاتھ نے یہ نہیں کچھ کیا, یہ کیا ہے؟ میں ہے نا. تو جب آپ وہ وعدہ پورا نہیں کرتے, یہ کیوں نہیں کرتے؟ اس لیے کہ اس وقت یہ میں جس نے کہا تھا میں کروں گا, وہ میں نہیں رہتی اس وقت, کوئی اور میں ہوتی ہے. یہ جو میں کی تبدیلی ہے, یہ انسانی خودی یا نفس کی کمزوری ہوتی ہے. یہ جو نشو نما یافتہ, پختگی یافتہ میں ہوتی ہے, اس کی پہلی نشانی یہ ہوتی ہے کہ اس میں تبدیلی نہیں ہوتی, وہ میں رہتی ہے. آج بھی وہ میں ہے, دس سال کے بعد بھی وہی میں ہوگی. ٹھیک ہے, میں نے ہی آپ سے کہا تھا, میں نے ہی یہ کیا تھا, میں ہی وہاں تھا. یہ ایک وقت کا, یہ جو ایجاب و قبول سے آپ عقد کرتے ہیں نکاح تک, ساری عمر یہ قائم کیسے رہتا ہے؟ وہ ہوتی ہے نا, وہ میں جس نے یہ کیا تھا ساری عمر وہی رہتی ہے, تو جب ہوتا ہے نا, اگر وہ میں نہ رہے تو سب ختم ہو جائے. یہ جو میں کا اس طرح سے وہی رہنا ہے, یہ ہے میں کی پختگی کا ثبوت, دلی سند. کوئی رہے, کوئی شخص جو بار بار وعدہ کرے, بار بار دیتا چلا جائے, ویسے بے اصولہ کون آپ کہہ دیجئے, وعدہ خلاف آپ کہہ دیجئے, یہ الفاظ ہیں. اصل چیز یہ ہے کہ اس کی میں کی پختگی نہیں ہوتی, پختہ میں تو بدلتی نہیں, وہ ایک جیسی رہتی. یہ ایک فکرے کے اندر وہ برگسونین ہے جنہوں نے یہ چیز وہاں کہی ہے, چینج لیس لیس ان چینج. اس تغیرات کی دنیا میں عدم تغیر, وہ کہا انہوں نے کہ اس کا نام ہے, بڑا عمدہ, بڑی عمدہ ڈیفینیشن ہے. اور خود برگسان تو یہ کہتا ہے کہ وی چینج وداؤٹ سیزنگ ٹو بی. حالات کی تبدیلیاں ہوتی ہیں, لیکن میں ویسے ہی برقرار رہتی ہے. وہ جو میں نے کہا تھا کہ جب دودھ کے اندر ملا ہوا جو کریم مکھن کا پیڑا بن جاتا ہے, تو پھر وہ سارا دن پانی میں ڈالے رکھو, اس کو پانی بدلتے رہو, دوسرا پانی ڈالتے چلے جاؤ, وہ پیڑا اسے تو رہنا اس پر ادھر رہے گا, کیونکہ وہ دودھ کا مکھن پک گیا ہے, ہوں پختگی آ گئی ہوں گی اس کے اندر, وہ نہیں بدلتا. اور اگر یہ نہ ہو, وہ دودھ کے اندر ہی ہو, तो जैसी हो जाए मर्जी पानी जा पाई जाओ उसे तरह लाओ बंद रह जाए। हर आन बदलने वाला जो शब्द है, तो याद रखिए माशर की नुकते निगाह से पूरी लफ्ज उसके लिए आप इस्तेमाल कर लीजिए। पुराने नुकते निगाह से यही कहेंगे कि उसकी मैं, उसका नफ्स, उसकी सेल्फ, उसमें पुख्तगी नहीं आई हुई, खाम है। और इसका नाम कैरेक्टर है अल्लाह ने माना। ये कैरेक्टर लेस कौन है जिसकी इस वक्त मैं कुछ और है, शाम को कुछ मैं और है? वो तो इस हद तक आगे जाते हैं, ये कहानी लिखता है कि रात को सोते वक्त आप तहिया करते हैं कि मैं सुबह 4 बजे जरूर उठूंगा। अतः ये आप बाद उकात अलार्म भी लगाते हैं। वो कहता है ये अलार्म लगाना भी जो है ये भी नापोख्ती की निशानी है तुम्हारी, अपने आप को तुम भरोसा नहीं है, इसलिए खारजी सहारा ढूंढ रहे हो ना। तो कहता है खारजी सहारे के बावजूद होता क्या, और ये होता है हमारे आपके सबके साथ होता है, सर्दियों की हो रहा तो सिर भी ले बैठे हुए लाल माँ बच्ची अगर दे दिया आप तो ध्यान आपको समझ जाती है इतनी पंजाबी। और 4 बजे आखिरी शब्द में तो वो नींद भी ज्यादा गहरी होती है, ये सोए हुए हों उस वक्त बगैर अलार्म टाइम टीज के तो बात ही नहीं, वो भी बजे तो यू जरा करके जरा सा करके तो अलार्म देते आओ हाथ मार के अलार्म बंद करके कोई गल नहीं 6 बजे भी चले जाऊंगा। तो कहता क्या चीज थी ये कि शाम को 10 बजे रात को 10 बजे वाली मैंने जब कहा था कि मैंने सुबह 4 बजे उठना है, और सुबह 4 बजे मैं आपकी जो है वो ये कुछ कर रही है, तो कहा कि सोचो तो सही अगर रात वाली मैं होती तो वो ये करती कभी, ये मैं वो नहीं रही। बड़ी अजीब चीज है वीरा ने मान, जैसा मैंने अर्ज किया था आपको, दौर वो आ गया है जो कुरान ने कहा था कि अंत और आकाश में हमारी निशानियां तुम देखोगे, कुरान के हकायक के लिए तो सनद और सबूत बनती जाएंगी। आज के दौर में ये जो हमारे नई साइकोलॉजी चली है ये अनफस के अंदर निशानियां है ना, सेल्फ के अंदर तर्जुमा है उसका, साइके बड़ी रिसर्च कर रहे हैं। ये जो अभी अभी मैंने जो पेश किया निकाले ये उन लोगों की थी। तो जैसे आप कहते हो कि सर ये तो करैक्टर ही कोई नहीं है, आज कुछ कहता कल कुछ कहता, आज कुछ करता कल कुछ करता, मैं कुछ कहता तेन कुछ कहता। वो कहता जो जिसे कहती है करैक्टरलेसनेस, करैक्टर नाम बाप क्या है, कहता ये जो मैं है उसकी पुख्तगी का नाम करैक्टर है, इसी को अजम कहते हैं। कहता और बात है कि ये पुख्तगी जो है उसका इजहार कोई कुफर के अंदर करता है, जो ईमान के अंदर करता है, बात तो आगे उसी बाहर की जराये की बात रह जाती है, पुख्तगी की बात और है। कुरान ने जो आखिरी वक्त में फिरौन ने जो कहा था जब लगा है डूबने, तो उसने कहा था कि अल्लाह मैं ईमान लाया मूसा और उनके खुदा पे, तो बाजार हमारे आपके नजदीक मौली साहब के नजदीक तो दरिया में से निकाल के गले से निकाल लगा लेना चाहिए था ना, वाह वाह तौबा नसीब हो गई, मरने हैं तौबा नसीब हो गए। क्या जवाब मिला तौबा, जवाब मिला तो फिटा मुंह तेरा हो कुछ मौत में सामने दोस्तों को कुफर तो मुड़कर हो गए, आदमी तेरे अंदर नहीं है। आजम की तो वो बात है बीता ने मान आजम की ठीक है, तौबा की बड़ी गुंजाइश, लेकिन मौत को देख के उस डर से पहली चीज को छोड़ना करेक्टर नहीं रहा है। डर कुफर हम पुख्ता नहीं जन्नार का रुसवा लकुन बड़ी चीज। तो ये तो कुफर की बात है ईमान मान, और अगर ईमान के ऊपर ये बात कहीं आए अखबार की के ऊपर जम के खड़े होने के लिए जब ये अजम किसी के अंदर पैदा हो, वो क्या होता है जिंदा का आजाद होता है, जैसे शहीद कहते हैं आप, शहीद का आजम मौत को देख के भी नहीं बदलता जीवन में। ये फर्क होता है एक राम की उस पौधा में और एक शहीद को मैदान है जंग में जाने, इसका आजम नहीं बदलता। अच्छा आते हैं तो आते जाएंगे सारे मसायब जितने भी आते हैं। ولنبلو انكم بشان من الحافظ الجوع ونقصن من المال من الثمرات. وہ کہتا ہے دنیا کے اندر آپ دیکھو کہ ٹکراؤ آئے گا تمہارا, تصادم پیدا ہوگا, بڑے بڑے نقصانات ہوں گے تمہارے, تباہیاں آ جائیں گی, فصلیں تلی جائیں گی, ظلم ہوگا, یہ سب چیزیں ہوگی, تصادمات ہوں گے, جنگیں ہوں گی. لیکن یہ جو یہ سارے جسے آپ کہتے ہیں نا آزمائش, ہمارے یہاں تو یہ نا اللہ تعالیٰ آزمائش کرتا ہے, معاذ اللہ اللہ آزمائش کرتا ہے, اس کو تو سب پتا ہوتا ہے ہمارا, اس نے کیا آزمانا ہے ہم نے. یہ وہ کہتا ہے تمہاری اپنی آزمائش کے مواقع ہوتے ہیں, تمہاری اپنی آزمائش کے, یو ٹیسٹ یور سیلف, اپنی اس خودی کی آزمائش کرتے جاؤ انتقاد مات میں کس حد تک پختہ ہے. وہ کہتا ہے پختگی جن کی عزم میں ہوتی ہے وہ یہ چیزیں آتی ہیں اور وہ آتی چلی جاتی ہیں اور وہ خود آگے بڑھتے چلے جاتے ہیں, ہر نئی تقادم, ہر نئی تکلیف مصیبت کے آنے کے اوپر. وہ کہتا ہے کیا بڑھاتے ہو, ان للہ و انا الیہ راجعون. ہم تو اس کے اقدار کے لیے اپنے آپ کو وقف کر چکے ہیں, ہر مصیبت تصادم کے بعد ہمارا قدم اسی کی طرف اٹھے گا, ہٹا کے دیکھ لے تو یہ ہے ان للہ و انا الیہ راجعون. بڑی پختگی ہے اعظم کی عزیز والے, ہمارا قدم کسی آخر نہیں جاتا. اسی لیے حضرات انبیاء کرام علیہ السلام کی کیریکٹر کے متعلق جو بات پختگی ہے کئی قرآن نے کی, وہ کہا ہے کہ وہ اولو العزم تھے, ایمان ہو اقدار خداوندی کے مطابق زندگی بسر کرنے کا, اور عزم کی ہو یہ کیفیت پھر پختگی. کیا اس معاشرے میں جرائم سرزد ہو سکتے ہیں؟ یہ ہے قرآن کہتا ہے کہ جب تک یہ اندر میں تمہارے تبدیلی نہیں ہوتی, خارج میں تبدیلی واقع نہیں ہو سکتی. کتنا ہی آپ اس قسم کا نظام بناتے چلے جائیں, آپ اس میں دیکھیں گے ادھر سے قانون بن رہا ہوتا ہے, قانون فکر ادھر سے تبدیلیں سوچ رہا ہوتا ہے کہ اس قانون میں سے نکلنا کس طرح. یہ مسئلہ ہو جاتا ہے جسے کہتے ہیں, وہ بھی انسانی ہوتے ہیں بنانے والے, یہ بھی انسانی ہوتے ہیں, یہ ان سے زیادہ ذہین ہوتے ہیں, جینیس ہوتے ہیں, یہ اس میں سے نکلنے کی راہ تلاش کر لیتے ہیں. روز یہی کچھ ہوتا ہے, پکڑے جاتے ہیں تو وہ جو نظام ہوتا ہے ان کا اعتقاد کا اور عدل کا, اس کے اندر ہزار رکھنے ہوتے ہیں, وہاں بھی تو انسان ہی ہوتے ہیں. میں سمجھتا ہوں کہ اتنی سی ہی تمہید کافی ہو جائے گی, ورنہ یہ بہو تو ایسا ہے اسی کے اوپر ہم چلیں تو کتنے درد ہو سکتے, اور بڑا ہی بنیادی ہے یہ عزیز نے من میں آج. کہیں آپ یہ نہیں سنیں گے کہ یہ جرائم کیسے ختم ہوں گے اور کس طرح سے معاشرہ صحیح ہوگا اور کیسے معاشرے کی اصلاح ہوگی, وہ سارے اسی لائن کے اوپر جس سے اکثر وہ نظام سوسائٹی والے لیے جاتے ہیں. پولیس اس قسم کی ہونی چاہیے, عدالتیں ایسی ہونی چاہیے, سزائیں اس قسم کی سخت کر دو, جیل خانہ ایسا ہونا چاہیے, سارے وہ اوپر و اوپر والا جو نظام ہے, یہ جو چیز ہے کہ اندر کی تبدیلی کس طرح سے ہونی چاہیے, کسی کا بھی ادھر خیال نہیں. یہ جتنی اصلاحات آپ کہتے ہیں یہ کافروں کی سلطنتوں کے اندر بھی تو یہی اصلاحات سوچتے اور کرتے ہیں, آپ تو زیادہ پرفیکشن ہوتی ہوگا, کیا فرق ہے اس میں اور آپ میں پہ؟ تو وہ اتنی پرفیکشن کے باوجود ناکام رہ رہے ہیں. ناکامی کی تو یہ صورت ہے کہ جی وہ دیکھیے وہاں امریکہ کے اندر آپ دیکھیے بڑے امن سے رہتے ہیں لوگ, بڑی کوئی کسی کی چیز نہیں چڑھاتا, کسی پہ کٹاکا بھی ڈالتا, یہ سارا کچھ تو نظام ہے. تو دو ایک مہینے ہوئے ہیں نا, ایک رات بجلی سے ہوئی تھی وہاں سارے نیو یارک میں, سارا نظام موجود تھا, صرف اتنا ہی تھا نا دوستوں والا نہیں تھا, چوکی دار سپاہی ساتھ اسی طرح پھر رہے تھے. آپ کو معلوم ہے کہ صبح تک اٹھتے ہو تو نیو یارک کی ساری دکانیں لٹ چکی ہوئی تھی ایک ہی رات میں. یہ کیا تھا, اندر تبدیلی نہیں ہوئی تھی, باہر کی تبدیلی ہے ساری, ساری دنیا بران سے بھری ہوئی ہے, اور جتنے زیادہ اور سخت کرتے جاتے ہیں قوانین کو تضاؤ, اتنے ہی جرم اور بڑھتے چلے جاتے ہیں. یہ خارجی دباؤ سے جبر سے ان خیالات سے کمزور آساب کے لوگ جو ہیں وہی بچتے ہیں ان جرائم سے. اس میں تو لی بھی اور بیچار کی ذرا اعصاب تو مضبوط ہو جائے کسی کے, اور اس قسم کی وہ تدبیریں جو ہے وہ ساتھ کر لے, फिर अभी ऐसे लिख दो जरायम खत्म हो ही नहीं सकते, दुनिया ने आजमा के देख लिया अपनी कुबर के निजाम को। लेकिन मुसीबत तो ये है ना कि अब हम भी पुराने तुरीन की ये चीजें पेश ही कर सकते हैं, अमलन तो हम भी कहीं दिखा ही नहीं सकते किसी को। इसलिए तो मैंने जैसा अर्ज किया है कि ये एक माशरे का नाम आपने मुसलमान माशरा रख लिया, अपने निजाम का नाम आप इस्लामी रख के जोगी में आए कर लीजिए। ये कवानीन हम ऐसे नाफिज करेंगे, इससे तो कोई तब्दीली नहीं होती, फर्क ही नहीं होता उस निजाम में और इस निजाम में। अजीजान मन, ये जो उस वीरागढ़ ने कहा था ना कि ये तेरे काफिर मोमिन तुम्हार जुम्मारी, ये मुसलमान नाम रखाने वाली कौम है या वो कौम है जो मुसलमान नाम नहीं रखा रही, इस एतबार से सारी की सारी जुम्मारी है। ये जो अंदर की तब्दीली है जिसके ऊपर मदार है बाहर की सारी तब्दीली का, उस पर निगाह न उनकी है न इनकी निगाह। यहाँ जब भी बात होती है वो बताएंगे साहब के, जो देखिए ना इस्लाम के ये जो जरायम की सजाएं हैं या जो कानून है उसमें देखिए कि ये सख्ती है, ये सलाबत है, और इसकी रूह से आगे फिर देखिए कि ये जरायम बंद होते हैं। वही खारजी जरायम खारजी सजाएं बदन तक उनका ताल्लुक, अंदर की सजा जो है उसके मुताल्लुक कभी बात ही नहीं। बाकी दुनिया ने जो कुछ करके देख लिया आप करके देख लीजिए, हम तो उनसे बहुत पीछे। ये कुरान ने 1400 साल पहले ये ऐलान किया, ला युगयिर मा बिकौमिन हत्ता युगयिरु मा बिअन्फुसिहिम। इस्लाह सिर्फ उस सूरत में हो सकती है कि आपके जिंदगी के तसव्वुर और नजरिया हयात के अंदर आपके अंदर तब्दीली हो, आपकी खुद में तब्दीली हो, आपके नफ्स में सेल्फ में तब्दीली, उसमें पुख्तगी आए। जब आप किसी से ये कह दें कि हाँ मैं तुम्हारे लिए करूंगा, तो फिर बार बार तवान गुफ्त का मेम्बर ना तवान गुफ्त, फांसी के तख्ते से भी चढ़ जाना पड़े तो फिर उसके बाद तुम्हारी मैं बदले नहीं करूंगा, क्योंकि मैं वही है उसने कहा था कि मैं करूंगा, मैं ये नहीं करूंगा। जब आपकी मैंने ये अंदर से कह दिया है और मैं वही है हर आन, तो फिर आप ये नहीं करेंगे, क्योंकि कहने वाला तो वही। जिसे आप कहते हैं देखो जी घर बदल जाता है, वो क्या बदल जाता है, उसका तो चेहरा उसी किस्म का होता है, मुंह उसी किस्म का होता है, रूह उसी किस्म का होता है, सब कुछ क्या बदल जाता है, वो तो घट बदल जाता है, वो क्या चीज बदल जाती है उसकी। इसके लिए हमारे पास लफ्ज कोई नहीं, लफ कोई इसका सेल्फ बदलता है, इसकी भी बदलती है, इसकी मैं बदलती है। और फिर मैं दोहरा दूं जिसे आप कहते हैं करेक्टर लेस लेस होना, करेक्टर नहीं है वो, ये है कि हर आन उसकी मैं बदलती रहे। फिर मैं दोहरा दूं कि हजरत अंबिया कुरान ने कहा है कि वो उलुल अज़म थे, डिटर्मिनेशन उनका ऐसा था कि उनकी मैं बदलती नहीं। अब आपने समझ लिया कि पिछली सूरत जो खत्म हुई थी उसमें और इस अगली सूरत के अंदर रब्त कितना है। यहाँ से बाजार नजर आएगा कि साहब ये तो जुर्म गुनाह की बात शुरू हो गई, और यहाँ से उसने एक जुर्म बता दिया, जुर्म की एक सजा बता दी, तो वो तो ठीक है, सजा में ही कुछ इख्तलाफ हो सकता है ना, वरना गुनाह का जुर्म तो जुर्म होता है। तो इतनी सी बात कि यहाँ ये सजा है वहाँ ये सजा है, बस इसमें ये आपके यहाँ का खुदा का दीन हो गया, वो इंसानों का बनाया हुआ होगा, बस इतनी सी बात है। क्या इस सजा देने से ये जुर्म खत्म हो जाएगा, उस सजा देने से जुर्म नहीं खत्म होगा, सजा में फर्क है। फिर सजा तो इससे भी ज्यादा शरीर हो सकती है, सजा सोसाइटी का निजाम जो है उसकी हिफाजत के लिए सिर्फ होती है, जरायम को खत्म करने के लिए नहीं होती। खत्म नहीं होते जरायम सजा दिए जा रहे हैं ना आप सजाए, हर साल जो खाने आपके छोटे होते चले जा रहे हैं, वो कैसे छोटे होते जाते, सुगोटे जानने में इतनी तादाद ज्यादा होती चली जाती है मुजरिमों की हर साल आपके हैं, तो वहां जगह ही रहती, और कहीं भी इससे सजा से जुर्म जो है वो नहीं। तो ये है वो चीज, चीजा ने मन बुनियाद सोसाइटी में जराइम को रोकने की, रोकने की नहीं, मैंने कहा ना कि फिर तो जुर्म परवद ही नहीं होता, लग्जिश कहीं हो जाती है, सहवन ऐसा हो सकता है, दिल के फैसले से नहीं हो सकता, सहवन के बाद जब भी वो मैं जो है वो उठती है, जिसे नदामत कहते हैं वो उसकी पुकार होती है। इसलिए ये जो सूरत है, अब वक्त रह गया है थोड़ा, दोबारा थोड़े से वक्त में की बात कर सकूंगा। सूरत अनजलना व फरजना व अनजलना फीहा आयातिन बय्यिनातिन लअल्लकुम तज़क्करून। वैसे तो सारा ही कुरान मुनज़्ज़म में अल्लाह है कहा कि ये सूरत जिस तरह से बाकी कुरान की सूरतें खुदा की तरफ से नाज़िल हुई है, मैं फिर दोहरा दूं जिसे हम कहते हैं ना खुदा की तरफ से नाज़िल हुई है, ये मानना क्यों जरूरी है? फिर बात उधर ही चलिए, तो ये खुदा ही की तरफ से नाज़िल हुई है, ये मानना इसलिए जरूरी है कि इनके मुतल्लिक ये मानना जरूरी है कि तम्मत कलिमा तो रब्बे का सिदकम व अदलम लाम बदलो में कलमाते, इन कवानीन में कोई तब्दीली नहीं कर सके। ये हुई बात, सोसाइटी का निजाम है वजह कवानीन कोई सा भी बना लीजिए, उसमें ये गुंजाइश ही नहीं बल्कि उसके अंदर आयून के अंदर ये सिक्के मौजूद होती है, उनमें तब्दीलियां की जा सकती। ये ऐसे कवानीन है, और मैंने कहा कवानीन आज की इस्तलाह में समझाने के लिए न कहता हूँ जो कहा जाता है, वरना कुरान में कानून का लफ्ज नहीं है, वहां तो अखबारी का लफ्ज, वहां तो वैल्यू ही का लफ्ज, बड़ा फर्क है अजीज आल मन कानून में और वैल्यू, वो वैल्यू देता है, वो वैल्यू की खिलाफ वर्जी के मुतल्लिक पहली चीज कहता है कि इससे तुम्हारी जात मुतासर हो गई। ये हमारी सोसाइटी की इस्तलाह है जिसमें हम इसको कानून कहते हैं, लेकिन फिर दोहरा दूं इस्लामी निजाम उसे कहेंगे जहां ये जो गैर मुतबद्दल वैल्यूज दी है रही में ये कानून की हैसियत अख्तियार कर लें और इनमें कोई तब्दीली ना कर सकते। इनकी इम्प्लीमेंटेशन के कायदे जाते प्रोग्राम तफसीलात जुजियात वो तो बदल भी रहेगी, लेकिन ये जब आप वैल्यू कहते हैं और उसको वहां आप कानून अगर कह लें ये बदलेगी नहीं। ये है जी इन्हें मुनज़्ज़ल मिन अल्लाह मानने का निम क्यों माना जाता है कि ये वैल्यू कहते हैं ना कि साहब कोई बात नहीं है, ठीक है हम मानते हैं झूठ बोलना बुरा है जनाब, ठीक है मानते हैं, आप कहते हैं कि ये चीज मुनज़्ज़म में रहता है, खुदा ने ये फरमाया है उसने किया, क्या फर्क है, तर्क उसमें ये ला तब्दील होने कदे माते। तो इसके बाद आप देख लीजिए जो मैंने कहा था, अमरीका का प्रेसिडेंट बदलता है और सारी दुनिया की हुकूमतों की बुनियादों में तजलजुल आ जाता है, दो तीन छह महीने पहले से हुकूमतें अपने अपने प्रोग्राम जो है उनको मुअत्तल करके डाल जाती है। हर कभी देखे अमेरिका का इंतखाब होने वाले है, इलेक्शन होने वाला है प्रेसिडेंट का, दूसरे तो हो गया उससे जी, हाँ बहुत बड़ी चीज है, सारी पॉलिसी बदल जाएगी, पॉलिसी वहां तो ऑनेस्टी भी जो है इसे बेस्ट पॉलिसी कहा जाता है ना, ऑनेस्टी इज द बेस्ट पॉलिसी, पॉलिसी है ना जिसकी हिस्मत अमली चाहिए, मसलहत वक्त चाहिए, मफाद परस्ती चाहिए, और यहीं से आपको ये पॉलिटिक्स उसी के ताबे आपने पुलिस बनाई पॉलिसी, ये हर आन बदलती है। आप देखते हैं कुफर और ईमान में फर्क क्या है, इस्लाम कहते हैं जिसको है गैर मुतबद्दल अकदार व खुदाबंदी, माशरे में कानून की हैसियत से नाफिज हो तो फिर दोनों बातें हासिल हो जाती, फर्द की जात से जो असर पड़ता है वो तो पहले ही पड़ चुका है, उसके लिए उस लंबे चौड़े सारे प्रोसेस की जरूरत ही नहीं पड़ती। ये तो सिर्फ क्योंकि ये माशरे के अंदर है ये सर्व, और माशरे के ऊपर भी इसके इस अमल का असर पड़ना है, तो माशरे को इससे माफूल रखने के लिए इसको कानूनी हैसियत दे के नाफिज किया जाता है। ये इस्लामी निजाम का दावा है। बड़े मुबासे और मुनाजरे और पता नहीं क्या क्या होता है, इस्लाम जिसको कहते हैं, ये काफिर हो गया, ये कुफर है, ये ईमान है, ये शरीयत है, बात तो इतनी सी तफसील और लानी है, हमें उनको तवील है, और वैसे तो खफीफ सा एक दिल में दर्द है। इतनी सी बात हो कारी, खुदा की दी हुई गैर मुतबद्दल कवानीन को अखबार को समदनी निजाम के ताजे कवानीन की हैसियत से लागू करना, ये दीन है। याद रखिए, जब ये माशरे में इस तरह से नाफिज होता है तो इसे अद्दीन कहा। तो अब आप देख लीजिएगा कि जब अद्दीन हो किसी माशरे के अंदर, सवाल मैंने कहा ना कि साहब बगदश के सवा जराम का इर्तकाब ही नहीं हो सकता उस माशरे के अंदर। और जब इसको माना जाए गैर मुतबद्दल तो इसका सवाल ही नहीं। अमरीका का प्रेसिडेंट होकर अपने यहां भी सवाल नहीं रहता, तो कौन बरसर इकतदार आ गया। वो बरसर इकतदार की ही भी बड़ी गलत चीज होगी, इकतदार होता ही नहीं इनके हाथ में। ये तो इन अकदार को नाफिज करने की एक मशीनरी होती, वो उसने जिसको ये मगरब ज्यादा किस्तान और पता नहीं वो खातर आजम क्या क्या कहा करते थे, मालूम ने कहा से उस पीरावर में जो चीजें समझी हुई कायद आजम को ये याद है ना कि हमारी पाबंदी और आजादी की हदूद खुदा की अकदार मुकर्रर करती है। इस्लामी हुकूमत जिसे आप कहते हैं वो इन अकदार को नाफिज करने की एजेंसी है। क्या बात थी, कहा यह जाता था कि इनके ख्याल और नजरियात में एक छींक भी इस्लाम की नजर नहीं आती, जो चाहे आपका उसने करिश्मा साज करे। आजादी का जमाना है, जिसके मुतलक जो जी में है कह दीजिए। जिस शख्स का ये मैं कहता हूँ कुछ भी और मालूम ना हो आपको कायद आजम के मुतलक, कितनी सी बात सिर्फ मालूम हो जो उन्होंने हैदराबाद दखल दी। पूछा गया था कि इस्लामी हुकूमत का इम्तियाजी खसूसियत क्या है, उसने कहा मैं तो ना मौलवी हूँ ना मुर्दा हूँ, मुझे ये तो मालूम नहीं। अपने तौर पर मैंने कुरान का कुछ मुताबा किया, उससे मैं उस नतीजे को पहुंचा हूँ कि इस्लामी हुकूमत असलन इसमें ना किसी बादशाह की अतायत होती है, ना किसी इदारे की, ना किसी पार्लियामेंट की, ना किसी के इंसान साज कानून की। इसमें खुदा की दी हुई अखबार हमारी आजादी और पाबंदी की हदूद मुतवर करती है, और इस्लामी हुकूमत इन अकदार को नाफिज करने की एजेंसी हो। सोचिए बरादरान अजीज, इससे जामिया तारीफ कोई और हो सकती है इस्लाम और इस्लामी निजाम? सारा साल पिछला गुजर गया, कायद आजम का ये उसमें साहब आपने हजारों सेमिनार, वीडियो मुजाकरात, बयानात, तकारीर, किताबों भी पता नहीं कहते हैं 200 लिखी गई, मकालात लिखे गए, ये सारा कुछ आप लोगों ने देखा भी होगा, पढ़ा भी होगा, सुना भी होगा। ये जो टुकड़ा है आपने सारे साल में किसी एक ही जुबान से सुना कभी? यहाँ तो साजिश ये चली आ रही है कि और सब कुछ कहो सब कुछ कुरान की तरफ ना आने दो। मैंने जिस कह दिया कि खुदा की किताब हमारी, क्या अल्फाज, तो क्या बात थी उस वक्त के अल्फाज के इंतहा। सारी बात ही है। अब आप समझ लीजिए कि मुनज्जिल मिन अल्लाह क्यों माना जाता है, वही पर ईमान लाने की क्यों जरूरत है, वरना जिन्हें आप वैसे वहां भी वैल्यूज कह के पुकार लीजिए या इस किस्म के जरायम है, पूछिए नहीं कि तब्दीलियां किस किस्म की आती हैं। मैं आऊंगा ना पहले ही जहां कुरान ने कहा है अज़ानी है तो गज़ानी, बात यहां से शुरू की है उसने। तब्दील होने वाली सोसाइटी जो आपके यहां जहां कानून बदलते रहते हैं, जो इंग्लैंड की सोसाइटी को देखिए, विक्टोरिया के जमाने में उनके यहां की कदामत प्रस्ती की कैफियत यह थी कि जिस चीज के ऊपर उसका नाम लेग रख दिया जाए टांग, उसके ऊपर कपड़ा उड़ा देते थे। पुराने जमाने की तस्वीरों में आपने देखा होगा लोगों की जो लेग होती थी ना टांगे कुर्सियों, उनके ऊपर भी गुलाब चढ़ा हुआ होता था ना। तो उस जमाने की औरतों का लिबास भी आपने देखा है ना, घिसटता हुआ चला जाता था। कल की बात है, आज वहां जाके देखिए सोसाइटी कोई मायूस करार नहीं देती। जिसे आप चुनाव कहते हैं, सोसाइटी ने एक डेफिनेशन मुकर दी, जिनसी इख्तलात हर दूसरे दिन बदलती गई। आखिर में इस चीज के ऊपर आए कि अगर जिसे उनके यहां कानून की रूह से शादी या निकाह या मैरिज कहा जाता था, उससे पहले भी अगर आप उसके ये इख्तलात हो जाए, उससे अगर हमल हो और बच्चा पैदा हो जाए, तो उसके बाद इसके लिए जरूरी है कि उससे शादी कर दे। काहे के लिए शादी कर दे, ताकि वो बच्चा कानूनन इसका बेटा तसव्वुर हो, मैं इस मकसद के लिए। फिर कानून ये बदला कि साहब इसे तो मजबूरी हो जाती है शादी करने, शादी करने की उस लड़की से जिसके यहाँ बच्चा पैदा हो गया, बड़ी मजबूरी है। तो ठीक बात है, उन्होंने कहा चार वोट ही है ना, इस तरह चार वोट का और ले लेंगे। ये कानून भी गया खतुआ से। अब वहां बिल जबर के सिवा कोई कोई शक्ल भी जो इसकी है इख्तलात की, कानून जुर्म ही नहीं। मेरी बेटियां और बहनें होती हैं बदले में, तो खुले बंदों कह नहीं सकते। आपको मालूम है कि वहां अब होमोसेक्सुअलिटी जो इसे आप नवाजत कहती हैं, कहना नहीं चाहिए, कानूनन ये वहां याद करा है, कानून पास हो गया हुआ है, जुर्म नहीं। यहां के मुतल्लिक तो इन्होंने खुले बंदों कह दिए। अमेरिका ने लड़कों की खरीदो फरोख्त होती है, पिछले दिनों ये रीडर डाइजेस्ट के अंदर एक बड़ा तफसीली मजमून आया, मैंने कीमतें दी हुई थी वहां। ये क्या है सोसाइटी, जिस किस्म का कानून बना, और जब जी जाए बदलती चली जाए। अंजल ना हवा फरज ना हवा, यहाँ खास लगता है उदास की तरफ से नमाज, और ये तुमसे वाजिब करार दिए गए, जिसे फर्ज कहते हैं। इनकी तारीफ हुक्म या कानून जो है वो तो नाफुक कर दिया जाता है। आप पूछ नहीं सकते कि साहब ये क्यों हुक्म दिया गया है, नेम क्या है इसकी, आपकी समझ में आए ना आए आपको तो मान। कुरान करीम कोई हुक्म इस तरह से नहीं देता। कहा फीहा आयातिन बय्यनातिन, इसके अंदर जो एक तो वो हुक्म जिसे आप कहते हैं वो आयात बताता है। आयत जमाने होते हैं किसी शय की, किसी मकसद की महसूस निशानी, जिससे ये पहचाना जाए कि इसका मकसद क्या है। तो आकाम भी जो है वो किसी मकसद के असूल का जरिया होते हैं, इसलिए उनको आयात कहते हैं। आयात कहा बैनात और बिल्कुल वादे है, कोई भान नहीं इनके अंदर। हर चीज हम समझाएंगे तुम्हें, हिकमत के साथ बताएंगे, लाला तुम तजब करूं, ताकि तुम अपनी जिंदगी में हर वक्त इनको सामने रख सको, और तुम्हें मालूम हो कि इनसे, इनके इत्तेदा से, इनके मुताबिक चलने से क्या फायदा होगा, इसकी खिलाफ वर्जी से मेरा क्या नुकसान होगा। यहां से एक आयत ने तमहीज शुरू की और अगली आयत फिर वो आ गया इस जुर्म के ऊपर, अजानिया तो वजानी फजल वाह जना की इस सजा की। ये पहले ही इसके मुतल्लिक क्यों जिक्र किया। इंसान की तबी जिंदगी में जज्बात तो मुख्तलिफ किस्म के होते हैं, उनकी शिद्दत के लिहाज से आप कैटेगरीज भी मुकर्रर कर सकते हैं, उसकी नौइयत से आप उन जज्बात के ऊपर काबू पा लेना, जब्त कर लेना, उन्हें हदूद के अंदर रखना, अकदार के मुताबिक इस्तेमाल करना, ये होती है आपके यहाँ की जिसे आप कश्मकश कहते हैं। और चीजें जो है उनके अंदर वो शिद्दत इतनी ज्यादा नहीं होती। इंसानी जज्बात में सबसे ज्यादा शदीद तरीन जज्बा जो है वो सेक्स का जज्बा है। पागल हो जाता है پاگل. جو کہہ گیا نا, کہتے ہیں جس کو عشق خلل ہے دماغ کا, وہ بات بڑی سچی کہہ گیا, پاگل ہو جاتا. انسان تو اترم گئے, حیوانات کو آپ دیکھیے, یہاں تو آپ نے کبھی دیکھے نہیں ہوں گے, گاؤں میں دیکھیں, کوئی ان کا میٹنگ سیزن ہوتا ہے, میں آگے جا کے بتاؤں گا کہ حیوانات کے اوپر قدرت نے کس طرح سے خود ضبط کا کنٹرول اپنے ہاتھ میں رکھا ہوا ہے. جب تک ان کے ہاں کا میٹنگ سیزن نہیں آتا, سال بھر تک انہیں گائیوں کے اندر وہ بیل گرتا رہتا ہے, اپنی جنسی اختلاط کی پوری قوتوں کو اپنے اندر لیے ہوئے, اور اتنی بڑی گائیں ہوتی ہیں, ایک دو بھی نہیں, ہیڑ کا ہیڑ جنہوں چند آنکھ اٹھا کے نہیں دے. بڑے حسین انداز میں بات کرتا ہے غالب, چاک مت کر جیب بے ایام گل, کچھ ادھر کا بھی اشارہ چاہیے. اور جب انہیں ادھر کا اشارہ ہوتا ہے میٹنگ سیزن, پھر واقعی وہ پاگل ہو جاتا ہے. ان کے ہاں فطرت میں ایسی چیز رکھی ہے, وہ ایک اس کی چھو ہوتی ہے مادہ کی, وہ دور تک جاتی ہے. ان کے ہاں حیوانات کے اندر تو قدرت نے یہ چیز بڑی زور کی رکھی ہے نا, پہچان کی چیز. دروازوں کو ٹکرے مار مار کے توڑتا ہے وہی بیل جو وہاں سال بھر ان کے اندر پھرتا تھا, آنکھ اٹھا کے نہیں دیکھتا تھا. اس جذبے کی شدت کی یہ کیفیت ہوتی معاشرے میں. آپ دیکھیے, کبھی آپ فینسز لے لیجئے جرائم کی, اس میں آپ دیکھیے 90% جرائم کے تابع یہی جذبہ جو ہے سیکس کا وہ پنہا ہوتا ہے, بل واسطہ یا بلا واسطہ, شدید ترین جذبہ. اب رہی یہ بات کہ اس جذبے کے اوپر پابندی کیوں, حیوانات پہ تو فطرت نے آپ پابندی عائد کر دی, انسان پہ وہ اس قسم کی پابندی فطرت خود نہیں عائد کرتی, وہ اس کو صاحب ارادہ بناتی. اس قسم کی پابندی اپنے ارادے سے عائد کرنا یہی تو عزم کہلاتا ہے. کبھی کسی حیوان کو آپ کہتے ہیں کہ بڑا کریکٹر ہے اس میں صاحب, یہ سال بھر گائیوں کے اندر پھرتا رہتا ہے مستورات کے اندر, اور غزل بسر کی یہ کیفیت ہے کہ نگاہ بھی نہیں ادھر اٹھا کے دیکھتا. ہاں آپ کہیں گے صاحب اسے کہو تو بڑا پاک باز ہے صاحب, بڑا متقی پرہیزگار ہے. کبھی کہتے ہیں کسی بیل کو آپ متقی پرہیزگار, حالانکہ تقوی کی انتہائی جو آپ لحاظ وہ کرے وہ اس پر پورا اترتا ہے. کبھی نہیں کہتے, کیوں نہیں کہتے؟ اس کے اختیار کو دخل نہیں ہوتا. جو اپنے اختیار و ارادے سے اس قسم کے شدید جذبے کے اوپر حد بندی یا پابندی عائد کرے کہ یہ اقدار کے تابع یہ جذبے کی تسلیم ہونی چاہیے, کہ یہ جو چیز ہے اس سے اس کے عزم کو خود مختلف حاصل ہوتی ہے. قرآن نے زنا کے جرم کے لیے بھی اسم کا لفظ استعمال کیا ہے کہ سب سے بڑی نشانی تمہاری ذات کی میں کی ناپختگی کی, یہ شخص کا جذبہ کمبخت ہوتا ہے. تو انسانی زندگی میں کیونکہ شدید ترین جذبہ یہ ہوتا ہے سیکس کا, جہاں انسان پاگل ہو جاتا ہے, دل واقعہ کنٹرول نہ رکھے. قرآن کریم نے جہاں یہ شروع کیا فرض نہ ہا, جہاں آکام جسے آپ کہتے ہیں, جہاں ابتدا, اس کی ابتدا ہی اس نے سیکس کے جذبے کی ابتدا دی ہے. اس لیے زنا کے جرم کی ابتدا ہوئی یا قرآن کریم نے, یہاں سے آگے بات چلے گی عزیز الایمان. اس مفہوم کے نزدیک انسان کی ذات کے استحکام کے لیے سب سے بڑی چیز جو ہے اخبار میں سے اس وقت کا تحفظ ہے, اور یہ اس وقت کی پابندی کی خلاف ورزی جو ہے وہ انسان کی ذات کو سب سے زیادہ مضمر کر دیتی ہے. سوسائٹی میں جو کچھ ہوتا ہے وہ تو سوسائٹی کے قانون کی خلاف ورزی آپ کرتے ہیں, وہ سوسائٹی کی بات ہے, لیکن قرآن کی روح سے تو یہ جو قدر ہے جنسی جذبات کو خدا کی مقرر کی ہوئی حدود کے اندر اس کی تسکین کرنا, یہ سب سے بڑی قدر ہے, اور اس کی خلاف ورزی سب سے سنگین ترین جرم انسانی ذات کے لیے بھی معاشرے کے لیے بھی. اسی لیے قرآن کریم میں سورہ النور میں پہلی آیت کے بعد اگلی آیت میں زنا کا جرم جو ہے اس کی متعلق گفتگو کی ہے, اور اسے ہم اگلی آیت میں لیں گے, اور عجیب چیزیں آپ کے سامنے آئیں گی. ربنا تقبل منا
إِنَّكَ أَنْتَ السَّمِيعُ الْعَلِيمُ.